नमस्कार, कार्यक्रम खुल्ला धरती खुल्ला आकाशको 118 अङ्कमा स्वागत छ। म मन्टेश्वरी राजभण्डारीको। अक्सफाम नेपालको सहयोगमा उज्यालो मल्टिमिडियाले तयार पारेको कार्यक्रम खुल्ला धरती खुल्ला आकाश काठमाडौँमा उज्यालो रेडियो नेटवर्क सँगै बाँकेमा कृष्णसार एफएम, बैतडीमा निङ्ला सैनी एफएम, दैलेखमा रेडियो ज्वाला, मकवानपुरको रेडियो मनहरी, रौतहटको राजदिव्य एफएम, कालीकोटको रेडियो नयाँ कर्णाली सँगै बर्दियाको रेडियो टाइगरबाट प्रसारण हुन्छ। साथै यो कार्यक्रम उज्यालोको फेसबुक पेज, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com पनि लाइभ सुन्न र आफूले चाहेका बेला डाउनलोड गर्न सकिन्छ। देश लकडाउन अर्थात बन्दाबन्दी भएको पनि तेस्रो हप्ता भयो। अहिले हामी पनि कोठाभित्रको एकान्तवासबाट बोलिरहेका छौं। आज हामी बन्दाबन्दीको बेलामा के गर्नुहुन्छ, के गर्नुहुँदैन अनि हाम्रो शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढाउन के गर्नुपर्छ भनेर जनस्वास्थ्यविद डाक्टर रविन्द्र पाण्डेसँग कुराकानी गर्छौ अनि बाँकेकी अनिता चाईको व्यावसायिक यात्राको कथा सुन्छौ। साथै केही खबर र क्विज पनि लिएर आएको छु। सबैभन्दा पहिले केही खबर सुनौ इन्द्रसरा खड्काबाट।
रौतहटमा रहेका सामुदायिक छलफल केन्द्रका सहजकर्ताहरू छिमेकीलाई कोरोना सम्बन्धी सचेतना दिन थालेका छन्। सहजकर्ताले हातमा पंजा र मास्क लगाएर छिमेकी महिलाहरूलाई कोरोनाबारे जानकारी, यसबाट बस्ने उपायसँगै घरेलु कपडाको मास्क बनाउने तरिका र सरसफाईका बारेमा चेतना दिन थालेको कार्यक्रम संयोजक धर्मेन्द्र शाहले बताउनुभयो। बाँकेको राप्ती सोनारी गाउँपालिकामा रहेका छलफल केन्द्रका सहजकर्ताहरूले पनि गर्भवती महिला, बालबालिका र विदेशबाट आएकाहरूलाई कोरोना सम्बन्धी जानकारी दिने गरेका छन्। आफ्नो टोलमा कोही व्यक्ति विदेशबाट आएका छन् भने उनीहरूलाई क्वारेन्टाइनमा बस्न र घरमा रहेका अन्य सदस्यहरूलाई भेटभाडमा नजान र सरसफाई गरेर बस्न सुझाव दिने गरेको कमला विश्वकर्माले बताउनुभयो। एभरेस्ट क्लब दैलेख र सेभ द चिल्ड्रेनको साझेदारीमा दैलेखको 28 नगरपालिका, चामुण्डा बिन्द्रा सैनी नगरपालिका र जिल्ला स्वास्थ्यमा राहत वितरण गरिएको छ। कोरोनाको संक्रमणबाट बस्न सेनिटाइजर, मास्क, साबुन लगायतका राहत सामग्री वितरण गरिएको कार्यक्रम संयोजक मीना थापाले बताउनुभयो। 28 नगरपालिकामा 6,67,016, चामुण्डा बिन्द्रा सैनी नगरपालिकामा 1,96,687 र जिल्ला स्वास्थ्यमा 93,677 रूपियाँ बराबरको स्वास्थ्य सामग्री वितरण गरिएको उहाँले बताउनुभयो। कोरोना भाइरस कोविड 19 संक्रमण रोक्न नेपाल सरकारले यही चैत्र 11 गतेदेखि बन्दाबन्दी लकडाउन गरेपछि राष्ट्रिय महिला आयोगमा उजुरी दिन भौतिक रूपमा पीडित आउन सकेका छैनन्। तर आयोगको टोल फ्री नम्बर 1145 भने गुनासो आउने क्रम बढ़ेको छ। बन्दाबन्दी शुरू भएपछि काठमाडौँ जिल्ला बाहिरबाट पनि फोनमा गुनासो र उजुरी आइरहेको राष्ट्रिय महिला आयोगका प्राविधिक सल्लाहकार पलिता थापाले बताउनुभयो। लकडाउन शुरू भएपछि यो दुई हप्ताको अवधिमा आयोगमा 78 जना महिलाले आफूमाथि भएको हिंसाको उजुरी गरेका छन्। थापाका अनुसार उजुरी गर्ने मध्ये मानसिक रूपमा विक्षिप्त अवस्थामा रहेका 22 जनालाई आयोगले फोनमै मनोसामाजिक सेवा पनि दिइरहेको छ।
मौसमी रुगा खोकी र कोरोना भाइरसका धेरै लक्षण मिल्छन्, तर मौसमी रुगा खोकी र कोरोनाको महामारी छुट्याउन अप्ठ्यारो छैन।
98 100 डिग्री फरेनहाइटसम्म ज्वरो आउनु मौसमी रुगाखोकी हो, तर 100 डिग्री भन्दा धेरै ज्वरो आयो भने त्यो कोरोनाको लक्षण हुन सक्छ।
मौसमी रुगाखोकीको लक्षण 2-4 दिनमै देखिन्छ, तर कोरोनाको लक्षण 2 हप्ता पछि पनि देखिन थाल्छ।
उच्च ज्वरो आउने, निमोनियामा झैं स्वास स्वास सास बढ्ने, सास तान्न धेरै बल लगाउनु पर्ने, छाती गरौं हुने र उच्च ज्वरो आउने लक्षण देखिए त्यो कोरोना संक्रमण हुन सक्छ। यस्तो बेलामा तुरन्त अस्पताल जानुपर्छ।
सार्वजनिक हितका लागि उज्यालो रेडियो तथा अनलाइन।
भनिन्छ नि, अनिकालमा बिउ जोगाउनु, महामारीमा जिउ जोगाउनु। रोगको महामारी फैलिएको बेला आफ्नो ज्यानको सुरक्षा आफैले गर्नुपर्छ। यो बन्दाबन्दी अर्थात लकडाउनका बेलामा सामान्य मानिसले के गर्नुपर्छ भनेर मैले जनस्वास्थ्यविद डाक्टर रविन्द्र पाण्डेलाई सोधेकी छु।
लकडाउन भनेको एउटा विशेष अवस्था हो। यसमा बस्दाखेरि हामीहरूले चाहिँ पहिलो कुरा त हामी चाहिँ सकभर घरको गेटबाट बाहिर निस्किनु भएन। सामान किन्न जानु छ भने घरको एउटा सदस्य जो जवान हुनुहुन्छ उहाँ चाहिँ एकजनाले मात्रै सामान किन्न जाने ल्याउने गर्नु पर्यो, अनि त्यसपछि ल्याएको सामानलाई चाहिँ हामीले सङ्क्रमणरहित बनाउनको लागि घर बाहिर नै त्यसलाई चाहिँ सामानको प्रकृति हेरेर कसैलाई चाहिँ सफा गर्नु पर्ला, कसैलाई चाहिँ साबुन पानीले धुनु पर्ला, तरकारीहरूलाई चाहिँ नुन पानी अथवा चाहिँ सोडा पानीमा चाहिँ भिजाउनु पर्ला, कतिपय कुराहरू घाममा राखेर पनि सङ्क्रमणरहितहरू हुन्छन्, त्यो विधि चाहिँ अपनाउनु पर्यो। हामीले लगाएको मास्क पन्जा त्यो चाहिँ घरभित्र ल्याउनु हुँदैन, त्यसलाई घर बाहिर नै हामीले चाहिँ डिस्पोज गर्नुपर्ने हुन्छ। अनि हामी लकडाउनमा घरभित्र बस्दाखेरि कम्तीमा पनि भेन्टिलेसन भएको ठाउँ हुनु पर्यो, सकभर चाहिँ घाम प्रकाश चाहिँ छिर्ने ठाउँ भयो भने अझ राम्रो। त्यसपछि हामीले चाहिँ स्वस्थ खाना खाने, हामीले हल्का व्यायाम पनि गर्ने, योगा ध्यान यस्तोमा पनि पूजाआजा हामीलाई चाहिँ जे रुचि छ त्यो गर्दाखेरि पनि मनलाई किसिमले शान्ति हुन्छ। र हामी चाहिँ निश्चित समयमा सुत्ने निश्चित समयमा उठ्ने गर्दाखेरि त्यसले पनि शरीरसँग एउटा इम्युनिटी पावर चाहिँ बढाउने काम गर्छ। हामीहरू चाहिँ अनावश्यक तनाव पनि लिन जरुरी छैन, किनभने संसारले जसरी सामना गरेको छ हामीले चाहिँ त्यति धेरै गर्नु परेको छैन, त्यही हुँदाखेरि हामी त्यसमा चाहिँ एउटा खुसी हुने ठाउँ छ। त्यही हुँदाखेरि हामी चाहिँ हाम्रो आहार विहार हाम्रो आचार हाम्रो दैनिकी हाम्रो जीवनशैली स्वस्थकर बनाएर र चाहिँ आफ्नो साथी सर्कलसँग चाहिँ फोनमा कुराकानी गरेर त्यसरी चाहिँ हामीले चाहिँ लकडाउनलाई चाहिँ एउटा चाहिँ फलदायी बनाउन सक्छौँ।
अघि तपाईँले भन्नुभयो नि गेटबाट बाहिर ननिस्किने भनेर, तर सरकारले पनि यसो खेतीपाती गर्न मिल्छ भन्ने कुरा गरिराख्छ नि होइन?
हो हो, जस्तो चाहिँ अब खेतीपाती जस्तो जसको सहरमा घर छ उहाँहरू त बाहिर निस्किन मिलेन, जसको आफ्नो कम्पाउन्ड छ जसको आफ्नो चाहिँ खेतीपाती छ भने चाहिँ एउटा सामाजिक दूरी कायम राखेर खेतीपाती गर्न हुन्छ।
र जसरी यो सामाजिक दूरी अथवा व्यक्तिगत दूरी भनेको छ नि, यो पनि अलिक धेरै फरक फरक कुरा आइरहेको छ, कति जति चाहिँ फरकमा बस्नुपर्ने हो।
जस्तो यो सुरुमा 1 फिटबाट कुरा हुँदै हुँदै अहिले 27 फिटसम्म गएको छ होइन, तर त्यो जरुरी छैन, हामी चाहिँ भनौँ न 6 फिटको दूरी चाहिँ हामीले कायम गर्नुपर्ने हुन्छ
सामान्यतया।
हजुर, 6 फिट, किनभने हामीले जस्तो खोक्दा हाँसिङ गर्दाखेरि अथवा बोल्दा जुन हाम्रो चाहिँ मुखबाट कणहरू निस्किने ड्रपलेटहरू हुन्छ त्यो म्याक्सिमम् पुग्न सक्ने भनेको भनौँ न त्यो 4.5-5 फिट हो होइन, त्यो हुँदाखेरि 6 फिट चाहिँ सेफ हुन्छ।
अनि फेरि एउटा मास्कमा पनि धेरै कुरा आइरहेको छ, कसैले भन्छ मास्क लगाउनु पर्छ केही नभए पनि होइन, कसैले भन्छ बिरामी रुगाखोकी नलागेको मान्छेले मास्क लगाउनु पर्दैन भन्ने।
हजुर,
यो चाहिँ के हो होला?
पहिले के थियो भने पहिले चाहिँ WHOले चाहिँ स्वास्थ्य कर्मीहरू अनि कोरोनाको संक्रमित व्यक्तिहरू र त्यसपछि रुगाखोकी लागेको यो 3 अवस्था बाहेक चाहिँ हेल्दी मान्छेले मास्क लगाउनु पर्दैन भनेको थियो, तर अहिले जब चाहिँ यो कोरोना संक्रमण चाहिँ 6 फिटसम्म चाहिँ फैलिने जुन किसिमको चाहिँ आयो र अझ चाहिँ बन्द कोठा छ भने त त्यो 2 घन्टासम्म चाहिँ बाँच्न सक्ने जब चाहिँ नयाँ नयाँ रिसर्चले भन्दै गयो, त्यसपछि WHOले अहिले आफ्नो पहिलेको धारणा सच्चाएर भनेको छ कि तपाईँहरू चाहिँ अब त्यसो हामी घरमा बस्दाखेरि भित्र चाहिँ मास्क लगाएर बस्नु पर्दैन घरमा, यदि चाहिँ हामी बाहिर जान्छौँ भने हामी चाहिँ सकभर चाहिँ मास्क लगाएरै गएको राम्रो हो र मास्क चाहिँ त्यति ब्रान्ड कन्सियस हुनु पर्दैन किनकि हाम्रोमा त्यस्तो चाहिँ रोग फैलिएको अवस्था छैन र हामीले एउटा सामान्य सेफ्टीको लागि हाम्रो जस्तो सर्जिकल मास्क अथवा चाहिँ कपडाकै मास्क भए पनि हामीले चाहिँ लगाउन सकिन्छ। अब N95 मास्क चाहिँ सबभन्दा सेफ त हो, तर त्यो चाहिँ अब संसारभरि नै सर्टेज छ र हाम्रो देशमा पनि त्यो खास गरी चाहिँ हामीले पाए पनि प्रयोग गर्नुहुन्न किनभने त्यो स्वास्थ्य कर्मीहरूको लागि त्यो चाहिन्छ, त्यही भएर हामीहरूले चाहिँ अरू मास्क प्रयोग गरौँ, N95 चाहिँ जरुरी छैन।
अब यो कोरोना महामारीकै रूपमा फैलिरहेको छ, अब रोग प्रतिरोधक शक्ति भएकोलाई केही पनि गर्दैन र जो कमजोर छ उसलाई मात्रै अलि चाँडै आक्रमण गर्छ भन्ने गरिन्छ।
हजुर,
अब यो कसरी थाहा पाउने म बलियो छु कि कमजोर छु कि भन्ने कुरा?
रोग प्रतिरोधक क्षमता हरेक व्यक्तिको हुन्छ, जस्तो चाहिँ बच्चा चाहिँ सानो जन्मेदेखि लिएर चाहिँ मृत्यु हुने बेलासम्मको मान्छे हरेक व्यक्तिसँग आफ्नो क्षमताको रोगसँग लड्ने क्षमता हुन्छ र चाहिँ खास गरी चाहिँ यो रोग प्रतिरोधक क्षमता चाहिँ सबभन्दा बढी प्रचुर मात्रामा चाहिँ 5 वर्षदेखि विकास हुन्छ र चाहिँ 5 वर्षभन्दा माथिको बालबालिकाहरू अन्त र त्यसपछि गएर चाहिँ यङ मान्छेहरू भनौँ चाहिँ 50 वर्षभन्दा कमको मान्छेहरू यो एजमा चाहिँ रोगसँग लड्ने क्षमता चाहिँ धेरै हुन्छ। तर यसको अर्थ यो होइन कि जस्तो चाहिँ 50 वर्षभन्दा कम उमेर भएको मान्छेलाई पनि उसले चाहिँ अब क्रोनिक डायबिटिज पुरानो डायबिटिज छ, उसलाई चाहिँ मुटुको रोग छ, क्यान्सर छ, उसलाई चाहिँ एचआइभी एड्स छ, यस्तो कुनै कन्डिसन छ भने जस्तो निमोनिया भइरहने दमको समस्या छ भने उसँग रोगसँग लड्ने क्षमता कम हुन्छ। त्यस्तै कुपोषण भएको मान्छेको पनि रोगसँग लड्ने क्षमता कम हुन्छ। तर यदि चाहिँ यहाँ उमेरले मान्छे 70-75 वर्षको छ तर उसलाई कुनै रोग पनि छैन, ऊ हृष्टपुष्ट छ, मजाले हिँड्न सक्छ, खान सक्छ, काम गर्न सक्छ भने उसँग पनि रोगसँग लड्ने क्षमता चाहिँ प्रचुर मात्रामा हुन्छ। त्यही हुँदाखेरि जेनरली चाहिँ जस्तो चाहिँ अब जति बुढो हुँदै गयो त्यति रोगसँग लड्ने क्षमता कम हुन्छ भनेर चाहिँ भनिन्छ। एउटा चाहिँ क्राइटेरिया त्यो भयो, अर्को भनेको रोगको क्राइटेरिया। यदि चाहिँ मान्छे हेल्दी छ भने जस्तो तपाईँले अब सुन्नुभएको छ बुहानमा, चिनको बुहानमा पनि 103 वर्षको चाहिँ आमा चाहिँ सन्चबार फर्किनुभयो। त्यस्तै हाम्रै छिमेकी इन्डियामा पनि 80 वर्ष 91 वर्षको एकजना चाहिँ वृद्ध जसलाई चाहिँ डायबिटिज पनि थियो, प्रेसर पनि थियो, र उहाँको श्रीमती 88 वर्षको उहाँ दुवैजना चाहिँ रोगहरू धेरै थियो र उहाँहरू पनि सफल उपचारपछि चाहिँ घर विसर्जन गयो। र खास गरी चाहिँ के देखिएको छ भन्दा बढी चाहिँ फोक्सोको समस्या भएको मान्छे र किडनीको समस्या भएको मान्छेलाई चाहिँ अलिक बढी चाहिँ यो डेथ रेट हेर्दाखेरि त्यो बढी देखिएको छ।
गाउँघरमा चाहिँ यो रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि चाहिँ के खानेकुराहरू चाहिँ खान सकिन्छ त?
खास गरी कस्तो हुन्छ रोगसँग लड्ने क्षमता बढाउनको लागि हामीले चाहिँ पहिलो कुरा हामीले चाहिँ प्रकृतितर्फै फर्किनु पर्ने हुन्छ। जस्तै हामीले हाम्रो खानामा चाहिँ जङ्क फुडहरू फास्ट फुडहरू चाहिँ नखाने, हामीले चाहिँ यस्तो सागसब्जी फलफुल गेडागुडी दुध अन्डा माछा मासु हामीले चाहिँ जुन खाइन्छ जस्तो अथवा हामीले जुन डेली प्र्याक्टिसमा खाने दाल भात तरकारी दुध फलफुल माछा मासु हामीले जे खान्छौँ नि त्यो नै हाम्रो चाहिँ इम्युनिटी पावर बढाउनको लागि त्यो सफिसियन्ट छ। र चाहिँ यस्तो रोगहरू फैलिएको लागि हुन्छ भने शरीरमा जस्तो अब भिटामिन सी चाहिँ इम्युनिटी पावर बढाउनलाई असाध्य राम्रो कुरा हो। र हाम्रो भिटामिन सी भनेको हाम्रो चाहिँ जस्तो सुन्तला कागती त्यसपछि गएर चाहिँ गुन्द्रुकमा पनि पाउँछ भिटामिन सी प्रशस्त मात्रामा, खुर्सानीमा पाउँछ, अनि यस्तो अमिरो फलफुलहरू अमलाहरू यस्तो चाहिँ पाउँछ। त्यही भन्दा चाहिँ भिटामिन सी चाहिँ भएको खानेकुराहरू प्रशस्त खाने गरौँ। त्यस्तै चाहिँ अब जिङ्क भएको खानेकुराहरू जस्तो अन्डा माछा मासु मसरुमहरूलाई पनि अलिकति खानामा चाहिँ जस्तो सिमीहरू जस्तो दालहरू यस्तो खाने गरौँ। त्यो हुँदाखेरि चाहिँ प्रशस्त मात्रामा पानी खाने गरौँ। अनि अरू कुरा भनेको चाहिँ शारीरिक व्यायाम पनि हामीले चाहिँ लकडाउनको बेलामा चाहिँ अब अलिकति दिनको आधा घन्टा एक घन्टा भए पनि हामीले फिजिकल घरभित्रै भए पनि फिजिकल एक्टिभिटी पनि बढाउनु पऱ्यो। त्यसपछि अर्को भनेको के भने जस्तो तनाव र चिन्ताले चाहिँ के हुन्छ भने रोगसँग लड्ने क्षमता घटाउँछ। अब रक्सी चुरोट चाहिँ ठिकै खानु भएन, रक्सी सेवनले चाहिँ रोगसँग लड्ने क्षमता चाहिँ घट्छ। र चुरोटले त झन् सिधै फोक्सोमै असर गर्ने कुरा भयो। र त्यही नै हाम्रो चाहिँ एकदम चाहिँ हामीले के गर्नु भने त्यसको लागि भनेर इम्युनिटी बढाउनको लागि भनेर हामीले छुट्टै लिस्ट बनाएर खानु पर्दैन। र हाम्रो चाहिँ आँगन करेसा बारी हाम्रोमा जे फलेको छ।
अब एउटा अन्तमा है डाक्टर पाण्डे, जस्तै कि यो अहिले गाउँघरमा भारतबाट र विशेष गरी हाम्रो ठाउँमा चाहिँ भारतबाट आएका व्यक्तिहरूबाट चाहिँ कोरोना संक्रमण हुने एकदमै डर छ भन्ने चाहिँ आइरहेको छ होइन? अब बाहिरबाट आएकोले पनि र घर परिवारकोले पनि के कुरामा चाहिँ एकदमै ध्यान दिनु पर्यो त?
पहिलो कुरो के हो भने जस्तो अब कोरोना संक्रमण चाहिँ पहिले चाहिँ जस्तो अब नेपाल कसरी सेफ थियो भने उत्तरमा चाहिँ तिब्बत थियो, तिब्बतमा चाहिँ कोरोना थिएन, दक्षिणमा चाहिँ इन्डिया थियो, इन्डियामा युपी बिहारमा कोरोना थिएन। त्यो भन्दा हाम्रो चाहिँ हामीलाई सर्ने भनेको फ्लाइटबाटै सर्ने सम्भावना थियो र एयरपोर्ट इन्टरनेसनल एयरपोर्टबाट चाहिँ सर्ने सम्भावना थियो। अहिले भनेको स्थिति फरक छ, अहिले चाहिँ भारतको चाहिँ युपी बिहारमा चाहिँ कोरोनाको संक्रमण बेसरी भेटिएको छ। त्यो भन्दा चाहिँ हामीले चाहिँ के गर्नु पर्यो भने हाम्रो चाहिँ एउटा गरिब देश हो, हामीसँग स्रोत साधन निकै कम छ। नेपालमा चाहिँ 150 बढीमा 150 भेन्टिलेटर मात्रै छ भने हामी चाहिँ बिरामी भयौँ भने हामी उपचार गर्न सक्ने क्षमता न हामीसँग छ न राज्यसँग छ। त्यो हुँदाखेरि हामीले रोगसँग रोकथामभन्दा अर्को चाहिँ विकल्प छैन। त्यो हुँदाखेरि चाहिँ जस्तो अब तपाईँ इन्डियाबाट आउनुभएको छ अथवा विदेशबाट आउनुभएको छ भने तपाईँले आफ्नो लागि, आफ्नो चाहिँ परिवारको लागि, आफ्नो आफन्तको लागि, आफ्नो साथीहरू र आफ्नो समाजको लागि तपाईँ चाहिँ 2 हप्ता तपाईँले कम्ती 2 हप्ता तपाईँ चाहिँ क्वारेन्टाइनमा बस्नुपर्छ। क्वारेन्टाइनमा बस्नु भनेको केही गाह्रो होइन, अहिले हामी जसरी बसेका छौँ त्यसरी बस्ने हो। तपाईँ चाहिँ छुट्टी कोठामा बस्नुहोस्, तपाईँ घरमा चाहिँ छुट्टी कोठामा बस्ने वातावरण छैन भने बरु तपाईँहरूले चाहिँ स्कुलको कोठाहरू प्रयोग गर्न पनि सक्नुहुन्छ, स्कुलहरू छुट्टी छ। त्यसरी चाहिँ क्वारेन्टाइनमा तपाईँ बस्नुहोस्। तपाईँ क्वारेन्टाइनमा बस्नुभयो भने अरूलाई रोग सर्दैन, र यदि तपाईँलाई चाहिँ भाइरस सङ्क्रमण भएको रहेछ भने पनि 14 दिनमा तपाईँलाई निको हुन्छ। त्यसपछि चाहिँ यदि तपाईँलाई निको भएर तपाईँ रोगसँग लड्ने क्षमता तपाईँसँग छैन भने त्यो 14 दिनमा तपाईँ हस्पिटल उपचार पाउनुहुन्छ। त्यो हुँदाखेरि चाहिँ तपाईँले चाहिँ क्वारेन्टाइनमा बस्नु पऱ्यो। र उहाँको परिवारले पनि यति लामो समय बिछोडियो पनि अब कमसेकम चाहिँ अहिले आउनु भएको छ भने 14 दिन चाहिँ 2 हप्ता चाहिँ उहाँसँग चाहिँ टाढाबाटै हामी कुराकानी गर्न सकिन्छ। त्यो हुँदाखेरि क्वारेन्टाइनमा राखौँ। र चाहिँ हाम्रो गाउँमा टोलमा कोही इन्डियाबाट आएको छ अथवा बाहिरबाट आएको छ भने हामी सबै जनता जागरुक भएर उहाँलाई चाहिँ क्वारेन्टाइनमा राख्नको लागि सल्लाह दिउँ। सल्लाह मान्नेलाई राम्रोसँग सल्लाह दिउँ। यदि सल्लाह चाहिँ कसैले मान्दैन भने हामीले चाहिँ प्रहरीलाई खबर गरेर भने फोर्स क्वारेन्टाइनमा पनि राख्नुपर्ने हुनसक्छ। र चाहिँ हामी चाहिँ जस्तो लकडाउन भएको छ देशमा, त्यसपछि गएर पछिल्लो समयमा फेरि नगरपालिका गाउँपालिका सबैमा आन्तरिक लकडाउन पनि भएको छ। यो लकडाउन नभएको भए अहिलेसम्म धेरै केसहरू फैलिसकेका हुन्थ्यो। त्यो हुँदाखेरि चाहिँ यो लकडाउनले हामीलाई बचाएको छ र क्वारेन्टाइनले हामीलाई बचाएको छ। त्यो हुँदाखेरि क्वारेन्टाइनलाई असाध्यै चाहिँ अनुशासित भएर चाहिँ पालन गरौँ। त्यो गऱ्यो भने चाहिँ हामी पनि बच्छौँ, हाम्रो परिवार पनि बाँच्छ र देश पनि बच्छ।
उहाँ हुनुहुन्थ्यो डाक्टर रविन्द्र पाण्डे। तपाईँ अहिले रेडियो कार्यक्रम खुल्ला धरती खुल्ला आकाश सुन्दै हुनुहुन्छ। लामो समयसम्म घरमा बन्दाबन्दी बस्दा तपाईँ चाहिँ के गर्दै हुनुहुन्छ त? अब एकैछिन हामी व्यवसायी महिला अनिता चाईको सुख दुःखको कुरा सुनौ। कोरोना महामारी सुरु नहुँदै हाम्रा साथी इन्द्रसरा खड्का बाँकी पुग्दा अनिता चाईलाई भेट्नु भएको हो। अब सुनौ यो सामग्री।
दिउँसोको 3 बजेको छ। अहिले हामी बाँकेको डुडुवा गाउँपालिका 2 रहेको बेतहनी चौराहामा छौ। बेतहनी बजार नजिकै छ अनिता चाईको घर। अनिता बेतहनीकी स्थानीय हुनुहुन्छ। कालो वर्ण 5 फिट जति अग्ली मिजासिली स्वभावकी अनिता अहिले किशोरीहरूलाई सिलाई कटाई सिकाउनमा व्यस्त हुनुहुन्छ। उहाँको घरैको आदमा छ अनिता सिलाई सेन्टर। सिलाई सेन्टरमा अहिले 16 किशोरीहरू सिकिरहनु भएको छ। हामी उहाँसँग कुराकानी गर्छौ। सालमा सिलाई कटाई सिक्नुभएकी अनितालाई हामी सबैभन्दा पहिले सोध्छौ यो व्यवसायलाई कसरी अघि बढाइराख्नु भएको छ।
सिखे अच्छा से सिए थिए, बताए थे ऐसे सिए थिए। अब लोग अपने तरफ से सब सामान लेके आवत थी, जैसे कपड़ा और धागा सब बटन सब अपने तरफ से लाते, हम सिखाए थे। अब मशीन अपने यहाँ से दी है, हम सीखे खातिर। अब सुनिन के बहुत अच्छा सिखावत है, बहुत अच्छा सिखावत है। और सब सुन सुन के बहुत दूर दूर के आदमी आए हैं, तो बहुत दूर दूर के कि अच्छा सिखावत है, अच्छा आदमी है। पहले हमें ना कोई पहचानत रहे, अब बाद में प्रचार बढ़ते गवा हूँ। अच्छा सिलावत भी है, सिखत भी है। कपड़ा जब सिलाई लेके गया तो पूछा था कि अत्ता अच्छा सिया था तो हमरे बिटिया का भी सिखाई दो, हमरे बिटिया सिखाई दो। दूसरा आदमी सुनी तो वो भी कहा था हमरे बिटिया, उनकी बिटिया सीख के गई है तो अपने घर में जाके सिखाओ थी दूसरे का। अब सिलाई कटाई पहले हम तो ना पता रहा, वैसे घर में सिलित रहन के बाद में है ना सिलाई कटाई दरता कराए हैं। हाँ, घरेलू में तो छल फल हुआ, सब हुआ कि ऐसे ऐसे हम व्यवसाय का आगे बढ़ावे चाहिए, ऐसे ऐसे करे चाहिए, तो हम अरे दरता कराए घरेलू उद्योग में। घरेलू उद्योग में धरता कराए हैं तो अब सिखाई थे 3 महीना में। कोई कोई तो 3 महीना में ब्लाउज पेटीकोट फ्राक और सलवार कुर्ता सब जान जाते, खाली पैंट और शर्ट नहीं जान पावत।
पहले पहले अपने र घर परिवार का मात्र लुगा सिउने अनिता अहिले अरूलाई लुगा सिलाउन सिकाउनु हुन्छ। लामो समय देखि सिलाई कटाई सिक्नु र सिकाउनुको अनुभव यसरी सुनाउनु हुन्छ।
अब हुए सीखे हनी के बाद में फिर यहाँ घर में आई के अपने अकेले सिलित रहन। पहले घर में अकेले घर में बैठ के सिलित रहन, बाहर ना सिलित रहन, एक कई मशीन रखे रहन। फिर बाद में और ज्यादा मशीन खरीदे, फिर बाद में दूसर आदमी कहे लगे सिखाओ हमका सिखाओ, तो उनका भी सिखावे लगे दूसर सब लड़की लोग आवे लगी उनका सिखाया। इनके बाद में आगामी समय भी आवा तो हम वहाँ भी हमें बुलाए सिखावे खातिर, वहाँ सिखाए हैं दू तीन पटक सिखाए हैं, 20-25 जना का, 20-25 जना का एक पीरियड में 20-25 जना का तीन महीना में सिखाए हैं। एक बाद में इधर मुसलमान के गांव है, इधर अपने गांव से उधर मुसलमान के गांव में एक जना के घर में मुस्लिम के औरत लोग बाहर नहीं जाती सीखे, हमरे यहाँ भी ना आवत रही पहले, तब वो लोग कहें कि हमरे गाँव में आओ आई के सिखाए दो, हमरे यहाँ 20 जना के समूह है अपने घर में बुलाए के, तो 4 महीना उनके घर में जाए के सिखाए, कोई जाए नहीं मानत रहे, डर मानत रहे मुस्लिम उनके घर में जाए के, यहाँ वो लोग भी आवे के यहाँ, यहाँ बाहर तो निकलन नहीं रही, तो अब बाहर ना निकले के वजह से सीख भी नहीं पावत रही, बाहर नहीं जाए पावत रही, तो लोग बहुत प्रयास करें हमका, बहुत लोग हमका भी डरवाइन कही नु बहुत खराब आदमी है ऐसे वैसे है, उनके घरे न जाओ सिखावे के कह, मुस्लिम हो तुम हिंदू हो फिर उनके घरे जइयो, पता नहीं कैसे कैसे सोचे आदमी, तो हम कहे हम जइये, तो हम फिर गए तो बहुत अच्छा से वो लोग मानत है।
व्यावसायिक रूप में सिलाई सेंटर संचालन गर्नु भएकी अनिता को आफ्नै कथा छ। अनिता 12 वर्षकी हुँदा भारतको बहिराइच जिल्लाको बरुहामा बिहे भयो। उहाँ अहिले 38 वर्ष पुग्नुभयो, तर उहाँको बिहे लामो समयसम्म भने टिकेन।
इन्डियामा बिहा भयो रहे बहुत छोटैमा पत्तै नै रहे, अब सब कैसे काब हुआ, दोसर शादी कैलिही, हम यही रहें नहीं गए, अच्छा नहीं मानी नहीं, हम गए हैं इनके बाद में हम जाए लगे तो वो अच्छा नहीं रहा, आदमी दूसर जगह इधर उधर लगा रहा है नहीं, उनके घर में गए गौना गवा गौना थौना में बैठे, तब फिर वहाँ गए अच्छा आदमी नहीं रहा, दूसर आदमी के पीछे लगा रहा है, तो उधर जाए के तो नहीं हमका अच्छा मानिस, तो हम आई के ही रहे, वो दूसर शादी कर ली, बहुत दूसर दूसर जगह शादी करे कहीं नहीं करे मन नहीं भवा हमरे।
कहिले नदेखेका केटा संग बिहे गरे कि अनिता को श्रीमानले अरूकै बिहे गरेपछि अनिता माइतीमै फर्कनु भयो। उहाँ माइती फर्केपछि गाउँ टोल समाजले नै कुरा काट्न थाले।
अरे पहिले तो बहुत हमका आदमी इतना बहुत गाली करत रहे, इतना कहा कि कोई अच्छा से नहीं मानत रहा हमका, कहा कि कैसे ही बिटिया है ये, बहुत बेकार बिटिया है, अपने ससुराल छोड़ के आई है नैहर में बैठी है, ये अच्छा नहीं है, कोई अपने बिटिया का हमरे घर में नहीं आवे देत रहा दूसर दूसर आदमी, और कोई जब रास्ता में इधर उधर चल दी तो कोई यहाँ ऐसे मुँह घुमा ले, बहुत बेकार ही के लंग देखो ना, इसे बात ना करो, ये बहुत बेकार आदमी है, ऐसे ऐसे कहत रहे, अब ऐसे ऐसे करित रहन, पहले घरे काम ऐसे घर के काम करित रहे, सिलाई कटाई भी ना रहा, तो ऐसे बाहर के काम अम्मा के साथ में हन करित रहन बाहर काम खेत खरिहान में, इसके बाद में यहाँ अब सिलाई कटाई जब मिला तो सिलाई कटाई करे लगे, तो वहाँ से पहले तो अब ऐसे मानत रहे उतना ना कहत रहे कि दूसर शादी कर लो, ऐसे ऐसे कहाँ बैठी हो जिंदगी कहाँ तक ऐसे बीती हो कहाँ कही पी हो तुम, अब सभी लोग बोझ थोड़ा समझत रहे कि हम कहाँ तक इनके खर्चा इनका पुरियाई कैसे का करी, अब यही सोचत रहे कि चले जाए तो हम इनका कुछ बची जाए खर्चा रहे।
तर अनिताले हिम्मत भने हार्नु भएन, सिलाई कटाईलाई निरन्तरता दिइरहनु भयो। अहिले उहाँको प्रगति देख्दा पहिले कुरा काट्नेहरू नै अनिता को तारीफ गर्छन्।
घर के परिवार लोग साथ दिन तभी तो हम बैठ पाए, नहीं तो जबरदस्ती करती भगाई देती तो जाहिन पर जबरदस्ती, अम्मा पापा भी सही रहे भाई भी सही रहे, अभी तक भाई लोग भी सही हैं, कुछ ऐसे नहीं कहते हैं, अब तो जब ये सब करे लागे काम करे लागे तब से तो बहुत खुश है, उन्होंने लोगों सुनत है नाम सुनत है, हाँ हमरे बहन के नाम पूछत पूछत हमरे नाम से, भाई लोगों के नाम से कोई नहीं चिन्हत है हमका चिन्हत है, पहले तो हमरे भाई का चिन्हत है, अब बहुत आदर सम्मान से आवत है बोलत है बैठत है, और दूसर के भी लौनिया लगावत है कहा था कि देखो पहले ये बिटिया देखो हम लोगों ने मेरे कहा जाता हूँ मेरे कहा जाता, हम तो एक बार समूह में बैठे हैं तो समूह में सब कोई हमका अध्यक्ष बनाई दी समूह के, तो कुछ लोग यहाँ सामने तो ना ही बोले, फिर जाए के महिला विकास के आए रहे हूँ तो वो लोग बनाई ना, इसके बाद में जब चले गए यहाँ से जाए के बाजार नेपालगंज जाए के समूह महिला विकास में जाए के, और कहें कि इनका निकाल दो, इनका कोई भरोसा नहीं है, पता नहीं कब रुपया पैसा लेके भाग जाए, हम लोग समूह में न रखबे कहके इन मेर कही दिन, हाँ तो वहाँ महिला विकास के जो कर्मचारी लोग रहे वो लोग बेजार भे कहे लगे कि नहीं नहीं ऐसे अनिता नहीं है, और अच्छा ही वो काम करी, वो ऐसे आदमी नहीं है भाग, तो आज 7-8 वर्ष से यहाँ बैठी है, तो हम कहे वहाँ से आई के कहीं वो लोग कि तुमका ये मेरे मेरे के आदमी कहा थे वहाँ के समूह के, तो हम करे ना, अब आज वही संस्था के अध्यक्ष है हम कोषा अध्यक्ष हैं।
यो व्यवसाय बाट अनिताले आफ्नो खर्च मात्र हैन घर परिवार को समेत खर्च चलाउनु हुन्छ।
हुन्छ अब मासिक 16 जना को 8 कति भइगोस 700 रुपया महीना और इस और सिखाए सिलाई थे अपना कपड़ा सिलाई थे तो पैसा आवा था मासिक माँ जैसे 20,000 सब माँ सिलाई सिखाई सब पूरा आई जाते है 20,000 जितना आवा था के बाद में यहाँ वही से अपने खर्चा चलाई थे अपने भतीजी भतीजा का भी लाई दी थे कपड़ा लत्ता हर कुछ घर के भी देखी थे भाई लोग भी खुश रहा थे कि हाँ कमा थी लाई दी थी और भाभी लोग भी खुश रहा थे ऐसे ऐसे अपन जिंदगी चला।
अनिता गुलाब सामुदायिक छलफल केन्द्र में सहभागी भएदेखि उहाँले बाल विवाह महिला हिंसा का विषय में थाहा पाउनु भयो। बाल विवाहकै कारण आफूले भोगेको दुःख सम्झँदै अनिता अहिले अरु किशोरीलाई पनि सजग गराउनुहुन्छ।
हाम्रो जैसे बाल विवाह नकरे कहिके हम छोटा हमें तो पता ही नहीं रहा बाल विवाह की का कहा थे कहिके अभी तो हम CDC से सीखे हैं पहले हमें नहीं पता रहा कि बाल विवाह की का कहा थे आई जब मैं बैठे हैं छलफल में हैं तो पता हुआ है कि CDC में है कि ऐसे ऐसे बाल विवाह ते उम्र के 20 वर्ष से कम वाले इनका बाल विवाह कहा थे कहिके तो हम सब ये लड़की लोग आवा थी सीखे इन लोगों का बताई थी कि तुम लोग बाल विवाह न करो बड़ी हो जाए तब करो ऐसे ना करो तुम अम्मा पापा करे सोचिए तो कह दियो कि हम ना करवे कहिके हम बताई थे सीखे बाल विवाह करे से मरे महिला हिंसा होत है महिला हर जब हुआ पढ़ाई भी नहीं पढ़ पाए और कुछ विज्ञान उत्ता कहाँ रहा था जब बड़े हो सयान उम्र में होत है शादी तो अभी लड़की लोग देखो पढ़े जाती है अत्यति छोट है इन लोगों के यहाँ सब चीज के बारे में जानकारी होगा है अब बड़ी हुई है तो तब तो जानकारी हुई हम लोग छोटे से स्कूल ही नहीं जा पाए तो फिर कहाँ से हुई बाल विवाह के बारे में अब हम सबको बताई थी कि न करो।
भर्खर सुन्नुभयो सिलाई कटाई व्यवसाय गरी रहनु भएकी बाँकेको डुडुवा गाउँपालिका दुईकी अनिता चाईसँगको कुराकानी। उहाँसँग गरिएको यो कुराकानी तपाईँ उज्यालोको फेसबुक पेज ट्विटर र युट्युबमा केही दिनपछि हेर्न सक्नुहुन्छ। कार्यक्रममा अब क्विजको पालो। अघिल्लो अङ्कमा हामीले कोरोना कस्तो संक्रमण हो भनेर सोधेका थियौं। यसको सही जवाफ हो अप्सन बी महामारी। सही जवाफ पठाउने मध्ये गोला प्रथा गर्दा मुगुको खत्याङ गाउँपालिका 7 का बिर्खबहादुर डाँगर विजयी हुनुभएको छ। विजेताको मोबाइलमा हामी 100 रुपियाँको रिचार्ज गर्नेछौ। अब आजको प्रश्न, अनिता चाईको व्यवसाय कुन हो? अप्सन ए बाख्रा पालन, अप्सन बी सिलाई कटाई। प्रश्नको सही जवाब मोबाइलको SMS पठाउनुहोला। तपाईँले मोबाइलको मेसेज बक्समा गई KDA टाइप गरेर एक स्पेस दिएपछि प्रश्नको सही उत्तर लेखेर नाम र ठेगाना सहित 3556 नम्बरमा पठाउनुहोला। प्रश्नको सही उत्तर पठाउने मध्ये गोला प्रथा गरी एकजनाको मोबाइलमा हामी 100 रुपियाँ रिचार्ज गर्छौ। अहिले विश्वको 209 वटा देशमा महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट तपाईँ सुरक्षित हुन घरमै बसिरहनु भएको छ नि। हामी तपाईँलाई फेरि वैशाख 12 गते भेट्न आउने नै छौ। त्यतिन्जेलसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र संघर्ष विष्टसँगै हामी पनि विदा हुन्छौ। नमस्कार।